यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आजदेखि बड़ा दशैं शुरू। घर घरमा घट स्थापना गरिदै अविरल वर्षापछिको बाढ़ी पहिरो र डुबानका कारण 232 जनाको मृत्यु भएको र 150 भन्दा बढ़ी घाइते भएको गृह मन्त्रालयद्वारा जानकारी। देशका कतिपय स्थानमा आज पनि अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र अस्ट्रेलियाकी प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम अनुमोदन। संयमता अपनाउन इरान र इजरायललाई विश्व समुदायको अपील र टी20 क्रिकेट सिरिज अन्तर्गत गएरातीको खेलमा नेपालद्वारा ओमान पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। बड़ा दशैं पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापनासहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चुखु स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा तथा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढ़ाई शक्ति रूपी दुर्गा भवानीको आराधना गर्ने गरिन्छ। यसरी उमारिने जमरा विजयादशमीका दिन मान्ने जनहरूबाट टीका ग्रहणका क्रममा लगाइन्छ। दशैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक मानेर पहेलो जमरा प्रयोग गर्ने गरिन्छ। आजदेखि हनुमान ढोका दरबारमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ। आज बिहान साइतमा घटस्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो। दशैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। महानवमीका दिन हनुमान ढोकाको कोतमा बलि समेत दिने प्रचलन रहेको छ। रोजगारी अध्ययन एवं अन्य काम विशेषले घर बाहिर रहेका मानिसहरू दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउने गर्दछन्। यस वर्ष प्राकृतिक विपत्तिका कारण सकेसम्म अत्यावश्यक अवस्थामा मात्रै घर जान सम्बद्धहरूले सबैलाई आग्रह पनि गरिरहेका छन्। बड़ा दशैंलाई पारिवारिक पुनर्मूल्यनको पर्वका रूपमा लिने गरिन्छ। धेरैजसो शैक्षिक संस्थाले दशैंको अवसरमा आजदेखि सार्वजनिक विदाको घोषणा गरेका छन्। आज दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, त्यसै गरी आठौं दिन महागौरी र नौ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने प्रचलन छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भन्ने गरिन्छ। आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिलाई नै दुर्गा देवीको पूजा आराधना गर्ने शास्त्रीय नियम रहेको छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात वा धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविदहरू बताउनुहुन्छ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका प्रतीकका रूपमा मनाउने गरिएको छ। दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीका दिनसम्म प्रत्येक दिन छुट्टा छुट्टै नौवटी कन्याको पूजा समेत गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ। बड़ा दशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने गरिन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गर्दछन्। नवरात्रभर दुर्गा, सप्तशती, चण्डी, श्रीमद देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ गर्ने प्रचलन रहेको छ। गुहेश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको आज बिहानैदेखि घुइँचो लागेको छ। गृह मन्त्रालयले पछिल्लो बाढ़ी पहिरोबाट मृत्यु हुनेको संख्या 232 पुगेको जनाएको छ। गृह मन्त्रालयमा हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढ़ी पहिरोका कारण मृत्यु हुनेको संख्या 232 पुगेको, 165 जना घाइते भएका र 23 जना अहिलेसम्म हराइरहेको जानकारी दिनुभयो। प्रवक्ता तिवारीले खोज र उद्धारको कामलाई निरन्तरता दिइएको र अहिले करिब अन्तिम चरणमा पुगेको बताउनुभयो।
विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य आज पनि निरन्तर जारी रहेको छ र यो अन्तिम चरणमा पुगेको विभाग समेत अनुरोध गर्न चाहन्छु। मृतकका आश्रित परिवार, घाइतेका परिवारहरूलाई जिल्ला विपद व्यवस्थापन समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेको अवस्था छ र मृतकका आश्रित परिवारलाई तत्काल राहत वितरण भइरहेको छ र अन्य पीड़ित परिवारहरूलाई पनि राहत वितरण भइरहेको अवस्था छ। त्यसै गरी माननीय गृहमन्त्रीज्यूबाट विपदबाट बढ़ी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग खोज उद्धार तथा राहत कार्यमा भइरहेका प्रयासहरूको स्वयं जानकारी लिनुभई नेपाल सरकार, मन्त्री परिषद र विपद जोखिम निरीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन पनि गर्नुभएको अवस्था छ।
मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा बाढ़ी पहिरोबाट बढ़ी प्रभावित विभिन्न 8 जिल्लामा स्थलगत अनुगमन टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। सहसचिव नेतृत्वको स्थलगत अनुगमन टोली बाढ़ी पहिरोबाट अति प्रभावित जिल्लाहरू काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा परिचालित भएको उहाँले बताउनुभयो। स्थलगत अनुगमन टोलीमा सरकारवाला अन्य निकायका प्रतिनिधिहरू समेत सहभागी रहेको गृह मन्त्रालयले जनाएको छ। अनुगमन टोलीले विपदबाट प्रभावित घर परिवारलाई राहत उद्धारका विषयमा प्रदेश, स्थानीय तह र सम्बद्ध पक्षहरूसम्म समेत आवश्यक समन्वय एवं सहजीकरण गरी विपदपछिको सरकारको भूमिकालाई प्रभावकारी बनाउने गरी काम गर्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट हिजो थप 29 जना बाढ़ी पहिरो पीड़ितहरूको उद्धार गरिएको र ललितपुरमा प्रभावित क्षेत्रमा खाद्यान्न एवं आवश्यक सामग्रीहरू पठाइसकिएको जनाइएको छ। प्रवक्ता तिवारीले बाढ़ी पहिरोका कारण अवरूद्ध भएका सड़क, विद्युत, टेलिफोन लगायतका सेवाहरू क्रमशः सञ्चालनमा आएको बताउनुभयो। केही स्थानमा अझै केही कामहरू गर्न बाँकी रहेकाले ती कामहरू तीव्र गतिमा गर्न निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा अधिक वर्षाको पूर्वानुमान गरिएकाले सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख जिल्ला अधिकारीहरू प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा अधिक वर्षाको प्रक्षेपण गरेकाले जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको हो। थप समन्वय र त्यस सम्बन्धी आवश्यक काम कार्यवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख एवं विपद प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि गृहमन्त्री लेखकले बताउनुभयो। गृहमन्त्री लेखकले यसअघिको बाढ़ी र पहिरोले मुलुकका धेरै राजमार्गहरू अवरूद्ध हुनुका साथै पहिरोको जोखिम पनि कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले फेरि केही दिन मुलुकका कतिपय स्थानमा अधिक वर्षाको सम्भावना औल्याएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
भारतको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबार र बिहिबार देशैभर मनसुनी वायुको प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो।
भारतको आसाम र आसपास क्षेत्रमा बनेको जुन न्यूनतापीय प्रणाली छ त्यसले गर्दाखेरि चाहिँ नेपालको पूर्वी भूभागहरूमा अलिकति बदली वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा चाहिँ वर्षाको सम्भावना भोलिसम्मको लागि चाहिँ अलिकति बढी जस्तो देखिन्छ। पर्सिबाट चाहिँ सुधार त हुनेछ तर वर्षा हुँदैन हुने भन्ने चाहिँ छैन। आंशिक बदली हुने, कुनै ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा हुने खालको छ। पूर्वी भूभागहरूतिर भने पश्चिमी भूभागहरूतिर चाहिँ मौसम सामान्यतः सफा नै रहने जस्तो देखिन्छ।
गत साता जस्तो लगातार झरी नपरे पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। अविरल वर्षाले जमीनहरू गलाएको हुनाले जोखिमयुक्त स्थान र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरू थप सतर्क रहनुपर्ने र किसानहरूले धान भित्र्याउने समय भएकाले मौसम सम्बन्धी जानकारी लिएर मात्रै काम गर्न पनि महाशाखाले आग्रह गरेको छ। पुनः मौसमविद लामी छाने,
वर्षाले एक दिन छेद विच्छेद भएको ठाउँहरू जुन अलिकति जोखिम क्षेत्रहरू रहेको छ त्यसमा चाहिँ अझ पनि यो जुन हुन सक्ने वर्षाले नि केही प्रभाव पर्न सक्ने हुनाले चाहिँ अझै सतर्क रहेर चाहिँ बस्नुपर्ने अवस्था चाहिँ हुन्छ। र विशेष गरी यो एकदमै पहिरो जोखिम क्षेत्रहरू अनि यो बाढी प्रभावित क्षेत्रहरू जुन हुन्छ नदी तटीय क्षेत्रमा बस्ने मानिसहरू हुन्छ उहाँहरूले चाहिँ अलिकति सतर्क भएर बस्नुपर्ने अवस्था छ। र किसानहरू हुनुहुन्छ अहिले धान काट्ने अन्त धान भित्राउने समय भएको छ उहाँहरूले पनि मौसम सम्बन्धी जानकारीहरू लिएर मात्र कार्यहरू अगाडि बढाउनु हुन अनुरोध गर्न चाहन्छु।
पहिले परेको पानीले मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेको छ त्यसैले अबको वर्षाले कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढ़ी पहिरो भूक्षय जस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने महाशाखाको अनुरोध छ। शुक्रबारदेखि भने मौसममा सुधार हुने महाशाखाले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको नाम अनुमोदन गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले प्रधान न्यायाधीशमा राउतको नाम अनुमोदन गरेको बैठकपछि समितिका ज्येष्ठ सदस्य आनन्द प्रसाद ढुंगानाले जानकारी दिनुभयो। गत भदौ 31 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो। यसअघि संसदीय सुनवाईका क्रममा हिजो आफ्नो अनुभव र कार्ययोजना प्रस्तुत गर्नुहुँदै प्रस्तावित प्रधान न्यायाधीश राउतले न्याय परिषदको विश्वसनीयता वृद्धि गर्न आफूले जोड़ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालको संविधान बमोजिम सबैका लागि न्याय सुनिश्चित गर्ने जिम्मेवारीप्रति आफू स्पष्ट र प्रतिबद्ध रहेको बताउनुभयो। प्रस्तावित प्रधान न्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधान न्यायाधीशको जिम्मेवारीप्रति आफू सचेत र संवेदनशील रहेको स्पष्ट पार्नुभयो। प्रस्तावित प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतमा बिचौलियाले अवांछित गतिविधि गर्ने गरेको र त्यसलाई नियन्त्रण गर्न कानूनको खाँचो रहेको औल्याउनुहुँदै त्यसको नियन्त्रण गर्न छुट्टै कानून निर्माण गर्न आफूले पहल गर्ने कार्ययोजना पनि प्रस्तुत गर्नुभयो। उहाँले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आफू अघि बढ़ने बताउनुभयो। प्रस्तावित प्रधान न्यायाधीश राउतलाई सांसदहरूले अदालतमा बिचौलियाहरूको अन्त्य हुन नसकेको कागजी प्रमाणलाई मात्र हेर्दा तल्लो तहका आम नागरिक प्रमाण बनाउन नसक्ने अवस्थामा उनीहरूमाथि अन्याय भइरहेको त्यसै गरी न्यायाधीशहरूलाई लबिङ गरेर राजनीतिक नेताहरूले आफ्नो पक्षमा निर्णय गराउन खोज्ने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। समितिको हिजोको बैठकले अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ। अब अनुमोदित प्रधान न्यायाधीश र राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढ़ी पहिरोबाट पीड़ितहरूको राहतका लागि केन्द्रीय दैवी प्रकोप राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्नुहुने भएको छ। त्यसैगरी उहाँका विज्ञ सल्लाहकारहरूले एक साताको तलब सुविधा प्रदान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले एक महिनाको पारिश्रमिक केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुहुने उहाँको स्वकीय सचिवालयले जनाएको छ। रसुवा जिल्लाको टिमुरेभन्दा माथि दक्षिण तातोपानी नजिकै रोकिएर राखिएका आठवटा कन्टेनर सुक्खा पहिरोले क्षतिग्रस्त भएका छन्। केरूङबाट सामान लिन जाँदा पालो कुरेर रोकिएका ती कन्टेनरहरूमा सुक्खा पहिरोले क्षति पुर्याएको छ। केही दिनदेखिको अविरल वर्षासँगैको बाढ़ी पहिरोमा परेकाहरूको उद्धार गर्ने क्रममा नेपाली सेनाका एकजना अधिकृत सहित तीनजनाको निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका चारमा पहिरोले पुरिएकाहरूको उद्धार गर्ने क्रममा निधन भएको निर्देशनालयले जनाएको छ। त्यस्तै अमलदार नरेन्द्र बहादुर पाल र प्युठ शंकर चन्दको दोलखा बिगु गाउँपालिका एक लामबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ तैनात रहेको अवस्थामा ज्यान गएको नेपाली सेनाले जनाएको छ। नाम नखुलेका एकजना भूपू हवलदारको समेत बाढ़ी पहिरोमा परि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ। गृहमन्त्री रमेश लेखकले यातायात सहज रूपमा सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। गृहमन्त्री लेखकले दशैं नजिकिएको सन्दर्भ तथा प्राकृतिक प्रकोपका कारण कतिपय राजमार्गहरू समस्याग्रस्त भएको अवस्थामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनहरूसँग छलफल गर्नुभएको हो। बाढ़ी पहिरो डुबान लगायतका प्राकृतिक विपदबाट अवरूद्ध राजमार्ग एवं सड़कहरू पुनः सञ्चालन गरी यात्रा सहज बनाउने सन्दर्भमा उहाँहरूसँग छलफल गर्नुभएको गृह मन्त्रालयले जनाएको छ। विपदको स्थितिमा अझै धेरै राजमार्ग अवरूद्ध हुनका साथै बीपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रमा अल्पत्र परेका यातायात मजदूरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकले त्यसक्रममा निर्देशन पनि दिनुभएको छ। मन्थलीबाट दोलखाको किर्ने टार चरीकोट हुँदै काठमाण्डुसम्मका लागि सड़क मार्गको आवागमन खुलेको छ। गत बिहिबारदेखि परेको अविरल वर्षाका कारण गएको बाढ़ीले तामाकोशी नदीले हाइड्रो पावर नजिकै कटान गर्दा सड़क अवरूद्ध भएको थियो। पाँच दिनपछि अस्थायी रूपमा खिम्ती प्रोजेक्ट स्कूलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्र्याक खोलेर सड़क सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढ़ी पहिरो र डुबान जस्ता विपदपछि फैलन सक्ने संक्रामक रोगको रोकथामका उपायहरू पहिलाउनका लागि राज्यका तीनवटै तह त्यसै गरी खानेपानी मन्त्रालय र खानेपानी सम्बद्ध अधिकारीहरूसँग हिजो छलफल गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले बाढ़ी पहिरोपछि पानीका स्रोतहरू प्रदूषित भएको र त्यसैका कारण झाडा पखाला हैजा तथा डेंगू लगायतका संक्रामक रोग लाग्न सक्ने अवस्था आएकोतर्फ तयारी बढ़ाउन र आवश्यक परेको सहयोग गर्ने सन्दर्भमा छलफल गरेको बताउनुभयो। मन्त्री पौडेलले खानेपानीको शुद्धता बढ़ाउन र कुनै पनि संक्रामक रोग फैलिन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा खानेपानी मन्त्री प्रदीप यादवले पानीको शुद्धता बढ़ाएर नागरिकलाई शुद्ध खानेपानी दिनका लागि शुद्धिकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग मानवताको साझा हित एवं सबैको समृद्धिका लागि जिम्मेवार एवं मर्यादित रूपमा गरिनुपर्नेमा जोड़ दिनुभएको छ। कतारको दोहामा एसिया कोअपरेशन डायलगको सम्मेलन अन्तर्गतको बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले विश्व शान्ति स्थिरता र समृद्धिका लागि एआईलाई सकारात्मक र सृजनात्मक साधनका रूपमा अंगाल्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर राणाले एआई कुनै प्राविधिक उपकरण मात्र नभई शिक्षा स्वास्थ्य सूचना सुशासन आर्थिक विकास र सुरक्षा लगायतका लागि प्रभावकारी साधन बनेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल फाउण्डेशन कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनु भएको छ। काभ्रेपलाञ्चोकको धुलीखेलमा हिजो तीन दिने दोस्रो पारा हिमालयन संचार तथा सामाजिक विकास संगोष्ठीको उद्घाटन गर्नुहुँदै दिगो विकास लक्ष्य सन् 2030 को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकताका साथ अघि बढ़ाउने दिशामा अघि बढ़ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले मन्त्रालयले विद्यमान नीति कानून र संरचनाहरूमा नयाँ तर्जुमा एवं आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउनुभयो। सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरकारवालाको सहमतिको चरणमा रहेको उहाँले जानकारी पनि दिनुभयो। हिजै संचारिका समूहले आयोजना गरेको कार्यक्रममा संचार मन्त्री गुरूङले संविधानमा लेखिएका महिलाका अधिकारका बुँदा पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री गुरूङले नेपालको राजनीतिमा रहिआएको नातावाद र कृपावादको संस्कार बदल्नका लागि संविधान पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले राजदूतहरूको नियुक्ति मन्त्रीमण्डलको गठन न्यायालय लगायतका राज्यका विभिन्न अंगमा महिला नेतृत्वको अझै कमी रहेको उल्लेख गर्नुहुँदै राजनैतिक पार्टीभित्र महिला सहभागिताका विषयमा सामूहिक रूपमा प्रश्न उठाउनुपर्नेमा जोड़ दिनुभयो। सकारात्मक विभेद अवलम्बन गरी महिला र पुरूषको सहभागितामा बढ़ावा दिन सकिने बताउनुहुँदै मन्त्री गुरूङले समावेशीका मुद्दामा एकरूपता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले 30 वर्षमा निजामती क्षेत्रमा महिला नेतृत्व वृद्धि 33% भएको भन्नुहुँदै त्यो सकारात्मक रहेको बताउनुभयो। संविधानले परिकल्पना गरे जस्तो समान सहभागिता अझै पर्याप्त नरहेको बताउनुहुँदै सचिव अर्यालले आरक्षण कोटालाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण पीएसबीमा रूपान्तरण गर्न ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयक 2077 र नेपाल विश्वविद्यालय विधेयक 2079 राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो प्रमाणित गर्नुभएको छ। प्रमाणित विधेयक प्रमाणीकरणका लागि हिजै राष्ट्रपति कार्यालयमा पठाइएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्किएका 15 जना बंगलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैर कानूनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा समेत संलग्न रहेको सूचनाका आधारमा काठमाण्डु महानगरपालिका 26 ठमेल तथा सोरखुट्टे क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई अध्यागमन विभागमा आवश्यक कार्यवाहीका लागि पठाइएको छ। रोजगारीका लागि भारत पुगेका नेपालीहरू दशैं नजिकिएसँगै घर फर्कन थालेको नेपालगंज संवाददाता नवीन गिरी बताउँछन्।
दशैं तिहार जस्ता प्रमुख चाडहरूमा भारत गएर रोजगारी गर्ने नेपालीहरू घर फर्किन थालेका छन्। चाडपर्वको उल्लास लिएर फर्किरहेका नेपालीहरूको बिहान पख सीमा नाकामा मानव सागर नै देखिन्छ। जमुना नाकामा भेटिनु भएका बर्दिया माझगढीका देवीलाल भट्टराई,
बेरोजगारी मान्छेहरू इन्डिया नगएर आफ्नो बालबच्चालाई के गर्न सक्दैनन्, केही पाल्न सक्दैनन्, पढाउन सक्दैनन्, कपडा दिन सक्दैनन्, त्यही भएर इन्डिया जानु बाध्यता छ।
तर यसरी फर्किँदै गरेका कैयौं नेपालीहरूलाई सीमा नाकामा नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरेको, भारतमा ज्याला मजदूरी गरेर फर्किने नेपालीहरूको दुखेसो छ, आफूहरूप्रति सहज व्यवहार नहुने गरेको उनीहरू गुनासो सुनाउँछन्। कैलाली लम्की चुहाका रामबहादुर नेपाली,
नेपालमा रोजगारी छैन, भारतमा जानुपर्छ, भारतमा आउँदाखेरि यसरी अहिले यहाँ दुई तीन घण्टा लागिहाल्यो, हामीले सामान ल्याउँछ, बच्चा बच्चीका कपडा ल्याएर उही पनि एकातिर उदिन्छन्, उही अर्कोतिर उदिन्छ, कोही ट्याक्सी चाहियो, कोही के चाहियो, के लिएर आउँथ्यो, दुई चार पैसा कमाउन गए हुन्छ, उही पनि लुचा लुचा त तानातान।
विदेशिनु उनीहरूको रहर होइन बाध्यता हो। आफ्नै गाउँठाउँमा रोजगारीको वातावरण सृजना हुन नसक्दा भारतमा निकै कष्टकर काम गरेर दुई चार पैसाको जोहो गरी चाडबाड मनाउन घर फर्किँदै गरेको उनीहरू बताउँछन्। भारतको हिमाली क्षेत्र लद्दाखबाट फर्किनु भएका जाजरकोटका खल्ला विक,
लास्टै दुःख हुन्छ नि त, के गर्नु, होइन नेपालमा छैन त्यस्तो रोजगारी, जानुपर्छ बाहिर, के गर्नु त यस्तै।
मुलुकमा तीन तहको सरकार भए पनि गरी खाने वर्गले रोजगारी पाउन नसकेको भारतमा काम गर्न जाने नेपालीहरूको गुनासो छ। घर परिवारसँग सँगसँगै बसेर दशैं र तिहार जस्ता महान पर्वहरू मनाउने अभिलाषाका साथ घर फर्किने नेपालीहरूको सीमा नाकामा लड्को नै छ। नेपाल प्रहरीले नाकामा स्वदेश फर्किने नेपालीहरूको सहजताका लागि सहजीकरण गरिरहेको बताएको छ, तर घर फर्किनेहरूले झन्झट बेहोर्न परिरहेको गुनासो गर्न छाडेका छैनन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
ईरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्। डमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा मिसाइल र ड्रोन आक्रमण गरिएपछि विश्व समुदायले यस्तो आग्रह गरेका हुन्। आक्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वमा बढ़दो द्वन्द्वको निन्दा गर्नुभएको छ। गाजामा प्यालेस्टाइनी हमास लड़ाकूसँगको युद्धसँगै हिजबुल्लासँगको इजरायलको द्वन्द्वको आलोचना गर्नुहुँदै महासचिव गुटेरसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको औल्याउनु भएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति, स्पेनका प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति, जापानका प्रधानमन्त्री, जर्मनीका विदेश मन्त्री, बेलायतका प्रधानमन्त्री लगायतका विश्व समुदायका विभिन्न नेताहरूले पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन अपील गर्नुभएको छ। लेबनानमा हिजबुल्लाह समूहसँगको युद्धका क्रममा नौजना इजरायली सैनिक मारिएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा चक्रवाती तूफान हेलेनका कारणले मृत्यु हुनेको संख्या 160 नागेको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। त्यसैगरी इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु भएको हमासद्वारा संचालित अस्पतालले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विश्व ब्याङ्कले चालु वर्षमा नेपालको आर्थिक वृद्धि दर 5.1% रहने अनुमान गरेको छ। विश्व ब्याङ्कले बुधबार नेपाल डेभलपमेन्ट अपडेट नामक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि दर सन् 2025 5.1 र सन् 2026 5.5% रहने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष 2081-82 लागि सरकारले 6% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक वृद्धि बढ्ने विश्व ब्याङ्कको छ। सन् 2024 पर्यटन आगमन 30% बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात, आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान विश्व ब्याङ्कले गरेको छ। जलविद्युत र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ। यस वर्ष जलविद्युत उत्पादन 450 मेगावाट थपिने र धान उत्पादन 4.3% बढ्ने अनुमान गरिएको छ। विश्व ब्याङ्कका नेपालका देशीय निर्देशक डेभिड सिसलेनले पर्यटन, कृषि, जलविद्युत लगायत क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई राम्रो टेवा दिने भए पनि आप्रवासन, बाह्य क्षेत्र व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सन् 2024 नौ महिनामा 8 लाख भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा 8,16,339 पर्यटकले नेपालको भ्रमण गरेका छन्। बोर्डका निर्देशक मणिराज लामिछानेले सन् 2023 तुलनामा यस वर्ष 6 6% बढ़ी पर्यटक नेपाल आएको जानकारी दिनुभयो। अगस्त महिनाको तुलनामा सेप्टेम्बरमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् भने चीनबाट आउने पर्यटकको संख्या बढ़ेको छ। त्यसै गरी अमेरिका र युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या पनि बढ़ेको छ। अमेरिकाबाट अगस्तमा 5,600 र सेप्टेम्बरमा 10,084 पर्यटकले नेपालको भ्रमण गरेका छन्।
अब खेल समाचार। क्यानाडामा जारी त्रिकोणात्मक टी20 सिरिजमा नेपालले गैराती ओमानलाई पराजित गरेको छ। नेपालले ओमानलाई 56 रनले पराजित गरेको हो। नेपालले दिएको 158 रनको लक्ष्य पछ्याएको ओमान 19.5 ओभरमा 101 रन जोड्दै अल आउट हुन पुग्यो। ओमानका जिसान मकसुदले 35 र अकिब इलियासले 22 रन बनाए। यसअघि नेपालले 7 विकेटको क्षतिमा 157 रन जोडेको थियो। खेलमा नेपालका कुशल भुटेलले 3, रोहित पौडेल र सन्दीप लामिछानेले 2-2 विकेट लिएका थिए। टस हारेर पहिला ब्याटिङ पाएको नेपालले 20 ओभरमा 7 विकेट गुमाउँदै 157 रन जोडेको थियो। नेपालको जीतमा कप्तान रोहित पौडेलले 44 बलमा 2 चौका र 4 छक्कासहित 56 रनको योगदान दिएका थिए। अब मौसम। काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य क्षेत्रमा अहिले वर्षा भइरहेको छ। आज कोशी, बागमती, गण्डकी र मध्य प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:58 भयो भने सूर्यास्त भरे साँझ 5:48 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आजदेखि बड़ा दशैं शुरू। घर घरमा घटस्थापना गरिँदै अविरल वर्षापछिको बाढ़ी, पहिरो र डुबानका कारण 232 जनाको मृत्यु भएको र 150 भन्दा बढ़ी घाइते भएको गृह मन्त्रालयद्वारा जानकारी। देशका कतिपय स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम अनुमोदन। संयमता अपनाउन इरान र इजरायललाई विश्व समुदायको अपील र टी20 क्रिकेट सिरिज अन्तर्गत गैरातीको खेलमा नेपालद्वारा ओमान पराजित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।